نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. اللہ تعالیٰ کی توفیق سے ہم خلاصہ قرآن کے سلسلے میں 18th پارہ یعنی 18th پارے کا پہلا رب دیکھیں گے جو سورۃ المومنون کے آغاز سے شروع ہوتا ہے. سورۃ کا بھی آغاز ہے اور پارے کا بھی آغاز ہے, اس لیے دونوں چیزوں کو تھوڑا سا دیکھنا چاہیے. ترتیب کے اعتبار سے ہم اس وقت قرآن پاک کے نصف سے اوپر گزر رہے ہیں. کبھی جہاز میں بیٹھے ہوئے آپ نے یہ بات سنی ہوگی کہ اس وقت ہم اتنے فٹ کی بلندی پہ سے گزر رہے ہیں اور ہمارے پاس اس وقت یہ انفارمیشنز ہیں. قرآن پاک کے سفر کو جو کہ اس وقت ہم طے کر رہے ہیں, اگر ہم ایک جہاز کے سفر سے تشبیہ دیں تو ہم دیکھیں گے کہ جب جہاز چڑھتا ہے تو اس وقت زمین پہ ہوتا ہے پہلے, پھر آہستہ آہستہ اسپیڈ لے کے بہت تیز چلتے ہوئے اوپر اٹھایا جاتا ہے. اگر آپ کی نظر اس میپ پہ ہو جو کہ جہاز کے اندر دیا جاتا ہے تو آپ دیکھیں گے کہ شروع میں جہاز زمین پہ جس اسپیڈ سے چلتا ہے, پھر ایک دم جب اوپر اٹھتا ہے تو وہ اسپیڈ بدل جاتی ہے, یعنی زمین سے ٹاپ پہ جانے تک, یعنی جب ہم اپنے ٹریول کے بالکل مڈل میں ہوتے ہیں, جس وقت پائلٹ کو کوئی چینج نہیں کرنی ہوتی تو ہم ٹاپ موسٹ بلندی پہ ہوتے ہیں, 38,000 فٹ کی بلندی پہ ہیں. اسی طرح جب جہاز اترنا ہوتا ہے تو ایک دم 38 سے نیچے نہیں گرتا بلکہ اس کو آہستہ آہستہ کم کیا جاتا ہے. اس طرح کیوں ہوتا ہے؟ تاکہ بیٹھنے والوں کو جھٹکے نہ لگیں اور بیٹھنے والے جو ہیں وہ اس سفر کو انجوائے کر سکیں. قرآن پاک کا انداز تو ہم کسی سے ٹیلی نہیں کر سکتے, لیکن اپنی سمجھ کے لیے بالکل آپ اس وقت یہ سوچیں کہ آپ جہاز کے اس دور میں ہیں کہ جو بالکل اوپر بلندیوں پہ گیا ہوا ہے. نیچے سے اوپر اٹھنے میں بھی کچھ نہ کچھ خطرہ ہوتا ہے, جھٹکے لگتے ہیں, بہت سارے لوگ بکھر جاتے ہیں, بہت ساروں کو فوبیا ہوتا ہے, کسی کو وومیٹنگ ہوتی ہے, خوف بھی آتا ہے, دل بیٹھتا ہے. اسی طرح جب جہاز نیچے اترتا ہے اس وقت بھی خوف ہوتا ہے, لیکن موسٹلی اگر کوئی اللہ کی طرف سے بات نہ ہو تو اس دوران پھر جہاز کا جو مڈل کا دور ہے وہ بہت سٹیبل ہوتا ہے. آپ سب جو شروع سے اس سفر کے ساتھ ہیں اپنے آپ کو یہ سوچیں کہ اس وقت ہم بالکل پیک پہ سٹیبل جا رہے ہیں, لیکن جو ہی 18th پارے کے بعد 20th پارے تک ہم پہنچیں گے تو پھر نیچے جانے کا سفر شروع ہوگا. بعض لوگوں کی ہمتیں چھٹتی ہیں. بہرحال ہم اللہ تعالیٰ سے یہ دعا کرتے ہیں کہ ہمیں اس قرآن کے سفر کو بڑے آسان درجے پہ پورا کرنے کی توفیق دے. سورۃ مومنون جو ہمارے سامنے ہے مکی سورت ہے اور مکہ کے بالکل درمیانی دور کی سورت ہے. نبی صلی اللہ علیہ وسلم اور آپ کے جو دشمن تھے اس دور میں ان کے بیچ میں کشمکش شروع ہو چکی تھی, ابھی گو کے ظلم و ستم نہیں ہوئے تھے, قحط بھی پڑا تھا اس دور میں. اس کے بعد یہ کہ یہ سورت اس دور میں نازل ہوئی جب حضرت عمر رضی اللہ عنہ ایمان لا چکے تھے, اور یہ کیفیت جس پہ نبی صلی اللہ علیہ وسلم نے یہ کہا کہ جس نے ان 10 آیتوں کو پڑھا اور اس کے مطابق زندگی بسر کر لی وہ یقیناً جنت میں جائے گا, وہ سورۃ المومنون کا بالکل ابتدایہ ہے. پہلی 10 آیات جو ہیں وہ خاص طور پہ ہمیں اتباع رسول کی دعوت دیتی ہیں. پوری سورت کا جو بنیادی مضمون ہے نا وہ اتباع رسول کی دعوت ہے, کہ اپنے دور کے رسول کی دعوت کو قبول کرنے والے کیسے ہوتے ہیں. یہ شروع کی 10 آیتیں. اس کے بعد آسمان و زمین کی پیدائش کی کچھ چیزیں ہم دیکھیں گے تو غور و فکر کروایا جاتا ہے کہ اگر نبیوں کی بات نہیں سمجھ آ رہی تو کائنات پہ خود غور کر کے دیکھ لو کہ اللہ نے تمہارے لیے کتنی پیاری کائنات پیدا کی. فوراً اس کے بعد انبیاء کرام کی دعوت کا سلسلہ شروع ہو جائے گا جس میں یہ بتایا جائے گا کہ اے مکہ والو, آج تمہیں اس محمد و رسول اللہ کی دعوت پر جو شک ہے یا شبہ ہے تو یہ کوئی نیا نہیں, یہ ہر دور میں ہوا. ہر نبی جو اپنے دور میں آیا اس دور کے لوگوں نے تو اس کو جھٹلایا اور مخالفتیں کی, لیکن یہ الگ بات ہے کہ اس کے جانے کے بعد اس سے نسبت جوڑنے کو اپنے لیے لازم قرار دیا. مخالفتوں کے اندر سے ایک گروہ اٹھا, کامیاب ہو گیا, اور جو مخالف ہوئے کسی بھی اللہ تعالیٰ کی مخلوق نے, چاہے وہ ہوا تھی یا چاہے وہ بادل تھے یا طوفان تھے, اس قوم کو تباہ و برباد کر دیا. تو آئیے دیکھتے ہیں, ساتھ ساتھ ہم باقی چیزوں کو لیں گے اس میں اللہ تعالیٰ نے ہمارے لیے کیا بتایا. بہت ہی خوبصورت دل پہ لینے والی سورت ہے, نام پہ بھی غور کر لیجئے. 3 ہی گروہ پڑھے تھے ہم نے سورۃ بقرہ کے شروع میں, ایک ایمان والے, دوسرے کافر, تیسرے منافق. تینوں کے نام پہ سورتیں موجود ہیں قرآن میں, اور ترتیب کے اعتبار سے مومنون سورت پہلی ہے. 28th پارے میں سورۃ المنافقون پڑھیں گے اور 30th پارے میں سورۃ الکافرون پڑھیں گے. اس دعا کے ساتھ کہ اللہ تو ہمیں بھی ایمان عطا فرما. شروع کرتے ہیں بسم اللہ الرحمن الرحیم. قد افلح المؤمنون الذین هم فی صلاتهم خاشعون. اللہ کے نام سے جو بے انتہا مہربان اور رحم فرمانے والا ہے. یقیناً فلاح پائی ایمان لانے والوں نے جو نماز میں خشوع اختیار کرتے ہیں، لغویات سے دور رہتے ہیں، زکوٰۃ کے طریقے پر عامل ہوتے ہیں اور اپنی شرمگاہوں کی حفاظت کرتے ہیں، سوائے اپنی بیویوں کے اور ان عورتوں کے جو ان کی ملک یمین میں ہوں، کہ ان پر محفوظ نہ رکھنے میں وہ قابل ملامت نہیں ہیں. البتہ جو اس کے علاوہ کچھ اور چاہیں وہی زیادتی کرنے والے ہیں، اپنی امانتوں اور عہد و پیمان کا پاس رکھتے ہیں اور اپنی نمازوں کی حفاظت کرتے ہیں. اولئک هم الوارثون الذین یرثون الفردوس هم فیها خالدون. یہی لوگ وہ وارث ہیں جو میراث میں فردوس پائیں گے اور اس میں ہمیشہ رہیں گے. یہ ہیں ابتدائی 11 آیات جنہوں نے یہ بتا دیا کہ اصل کامیابی کیا ہے. مکہ والے اپنی دولت پہ مان کرتے تھے، اپنی اولادوں کی کثرت پہ مان کرتے تھے، آگے پیچھے اپنے غلاموں اور خادموں کے گھومنے پھرنے کو کامیابی کہتے تھے. اس کے برعکس نبی صلی اللہ علیہ وسلم کی دعوت پہ لبیک کہنے والے لوگ عموماً غریب اور خستہ حال تھے. لوگ ان کو ناکام سمجھتے تھے، کہتے تھے ان کو کیا ملا اس نبی کی بات مان کے، جو تھوڑی بہت دنیا پہلے تھی وہ بھی نہیں رہی. اللہ نے ان 10 آیات میں ایک کمپلیٹ پیکج دے دیا کہ کامیابی مال، دولت، سٹیٹس، تعلیم نہیں، بلکہ یہ خوبیاں ہیں جو کسی ایک انسان کے اندر آ گئیں تو اس کے بعد اس کی زندگی میں واقعی خوبی پیدا ہوگی. تو گویا کہ ہم کہہ سکتے ہیں کہ یہاں ایمان والوں سے مراد وہ لوگ ہیں جنہوں نے محمد و رسول اللہ کی دعوت پہ لبیک کہا، اور اب قیامت تک ہر وہ بندہ اس میں شامل ہے جو نبی صلی اللہ علیہ وسلم کے طریقوں پر عمل کرتے ہوئے زندگی بسر کرتا ہے. دوسرا قابل غور نقطہ اس میں لفظ فلاح ہے، افلاح، فلاح. مکمل کامیابی کو فلاح کہتے ہیں. دنیا میں ہر بندہ مختلف درجے پہ کامیاب ہے الحمدللہ. کچھ دنیا میں صدر اور وزیر بن کے ابھرے ہوں گے، ہو سکتا ہے ان کی بیوی ان سے خوش نہ ہو. کچھ لوگ بہت بڑے بزنس مین کے طور پہ کامیاب ہوں گے، لیکن ہو سکتا ہے کہ ان کے گھر کے ملازم ان سے خوش نہ ہو. تو مفلح کون ہے؟ جو مکمل طور پہ کامیاب، جس کو کوئی برا نہ کہہ سکے، اس کے ساتھ رہنے والے، اس کے ساتھ تعلق رکھنے والے ہمیشہ اس سے خوش ہوں. دنیا میں سب سے بڑا مفلح محمد رسول اللہ صلی اللہ علیہ وسلم ہے. آج کی امت کے ناطے سے ہر طور کا نبی بھی اس میں آتا ہے، کیونکہ نبی صلی اللہ علیہ وسلم کا جب آپ روپ دیکھتے ہیں تو آپ ہر روپ میں آئیڈیل تھے. رہبر کامل کتاب میں ہم بڑی تفصیل سے یہ چیز پڑھ چکے ہیں کہ کس طرح ہر اینگل میں آپ بہترین تھے. ہم یہاں اپنے لیے دعا کرتے ہیں کہ اللہ ہمیں بھی بیلنس رہتے ہوئے ہر طریقے سے مفلح بنا دے. یہ نہ ہو کہ ہم دین کی طرف آ گئے تو دنیا خراب ہو، اگر بچوں کو خوش کر رہے ہیں تو شوہر ناراض ہیں. ٹھیک ہے، کچھ نہ کچھ کھینچا تانی تو چلتی رہے گی، لیکن کامیابی بہرحال یہ ہے کہ انسان دین اور دنیا میں ہر چیز کو اس طرح لے کر چلے جیسے محمد رسول اللہ صلی اللہ علیہ وسلم نے رکھی. پھر اگلی چیز اس میں نماز ہے. نماز ہم سب پڑھتے ہیں، بچپن سے پڑھتے سنتے آئے، لیکن نماز کی روح ختم ہو چکی. ایک چھوٹی سی چیز، اور وہ کیا کہ نماز کی حالت میں تو مومن ہر وقت نہیں رہ سکتا. یعنی میں اور آپ اور ہم میں سے کوئی اور بھی بیکار سے بیکار ترین انسان دنیا کے ناطے سے، جس کو اور کوئی کام نہیں ہے، 24 گھنٹے نماز کی حالت میں نہیں رہ سکتا، لیکن 24 گھنٹے کیفیت صلات میں رہ سکتا ہے. اور وہ کیفیت صلات کیا ہے؟ فی صلاتہم خاشعون، خشوع کی کیفیت، دب جانا، جھک جانا، عاجز مزاج، ان کے ساری. اس کیفیت کا تعلق دل سے بھی ہوتا ہے اور جسم سے بھی ہوتا ہے. دل کا خشوع کیا ہے؟ جو ہم سب سے مطلوب ہے کہ انسان کسی کی ہیبت اور روب میں آ جائے، اور وہ ذات اللہ کی ہے. یعنی بندے کا دل لرز رہو، پتے کی طرح کانپتا رہے ہر وقت کہ اللہ جو نعمت دی ہے چھین نہ لینا میری کسی سرکشی کی وجہ سے، اور جو اس وقت میرے پہ آزمائش ہے نہ جانے یہ کس گناہ کا بدلہ ہے. تو خشوع کیا ہے؟ نعمتوں میں بھی ڈرو اور آزمائشوں میں بھی ڈرو، کہ نعمت چھن نہ جائے، اور آزمائش میں کیا کہ یہ آزمائش کسی میرے گناہ کی سزا میں طویل نہ ہو جائے. جب دل خشوع والا ہوتا ہے نا تو پھر جسم کا خشوع آتا ہے، پھر انسان کی آنکھیں جھکتی ہیں، اس کے جسم کے اعضاء ڈھیلے پڑتے ہیں اور اس کی آواز دب جاتی ہے، اور اللہ سے ڈر کا یہ اثر اس کے چہرے سے لے کے اس کے پورے وجود پہ باہر سے دکھتا ہے. हर वक्त उसकी कैफियत ऐसे होती है जैसे किसी बड़े बादशाह के सामने कोई दरबारी खड़ा है। फिर उस वक्त इंसान जो है जब नमाज में आ जाता है तो उस कैफियत को बिल्कुल अपनी एक्सट्रीम पे महसूस करता है। हम सब भी तो अपने आप को देखें, आखिरी नमाज जो अभी पढ़ी वो कैसी पढ़ी, क्या किया उसमें, इधर से उधर खेलते कूदते पढ़ते रहते, नमाजें बेकैफ तो नहीं हो गई। हर इंसान अपने बारे में इस पे गौर करे। जब अल्लाह की बड़ाई सामने आती है तो फिर वाकई इंसान एक मुजरिम की तरह किसी कटहरे में खड़ा हुआ खुद को महसूस करता है दिन में 5 बार। नमाज का एक हतमी असर अने लगवी मोरे दोन। लव क्या है? हर उस बात और काम को जो फजूल और ला हासिल हो, बेमानी बेकार, जिन बातों का और जिन कामों का कोई फ़ायदा ना हो और जिनसे कोई मुफीद नतीजा बरामद ना हो सके, और वो काम जिनकी हकीकी ज़रूरत भी ना हो, और वो काम लगवे कि जिनसे कोई अच्छा मकसद हासिल ना हो। इन सारी तारीफ़ों को ज़रा सामने रख के अपने एक हफ्ते की मसरूफियात हम देख लें, छोड़िए एक 24 घंटे देख लीजिए। ये जितने जुमले थे ना, इसको कोड वर्ड में बेकार, बे नतीजा, ला हासिल, मकसद से पाक, इस पे रखिए तो एक 24 घंटे के वर्क को हम कंडेंस करके क्वालिटी टाइम में फील करेंगे तो शायद कोई आधा पौना घंटा ही निकलेगा, बाकी तो सिर्फ हम लोगों ने वक्त गुजारी के रास्ते खोले में। अल्लाह ताला कहते हैं नमाजी मोरिस नहीं, नमाजी जो है वो लग़ की तरफ देखने वाला नहीं होता। ऐसे लोग फिर मकसद पे चलते हैं। आप देखिए कि एक ईमान वाला जो होता है ना, बामकसद इंसान होता है, और बामकसद इंसान जो होता है वो कभी अपना वक्त ज़ाया नहीं करता, इधर से उधर नहीं होता। मोमिन को हर वक्त अपनी जिम्मेदारी का एहसास रहता है। वो असल में ये समझता है कि ये दुनिया एक इम्तहान गाह है। नब्लुवकुम, अल्लाह आजमाना चाहता है तुमको। जिस चीज़ को, जिस वक्त को और जिस नेमत को वो पाता है, उस वक्त सोचता है कि मुझे इसके रिटर्न में करना क्या है। वो सिर्फ शुतर बेमुहार की तरह इस दुनिया से फ़ायदा नहीं उठाता, वो कमरा इम्तहान में बैठे हुए एक तालिब इल्म की तरह पूरा वक्त मकसद पे नज़र रखता है, अपने वक्त का सही इस्तेमाल करता है, और खेल तमाशे उसकी ज़िंदगी का हिस्सा नहीं होते। वो वक्त काटता नहीं बल्कि वक्त को इस्तेमाल करता है। आज पूरी की पूरी उम्मत लव में इंडल्ज हुई दिखती है। हर एक के मुंह पे एक ही लफ्ज़ दिखता है, बोर, क्या करें, फ़न नहीं, दिस एंड दैट। आज दुनिया ने हमें फ़न के नाम पे बेमकसद कर दिया और इस तरह मकसद से दूर किया कि हम अपने आप को उस तरफ लेके नहीं आते। और एक आखिरी बात है कि खुश होना कोई बुरी बात नहीं है, लेकिन मोमिन का मिजाज इतना खूबसूरत होता है कि वो सलीम व तबाह होता है, वो खुश ज़ौक इंसान होता है, वो वल्गर चीज़ों को देख के खुश नहीं होता, जैसे कोई कचरे के ढेर पर खुश नहीं रहता। मोमिन इस तरह की बेहूदा बातों, गंदे मजाक, और चाहे वो जोक के नाम पे या फ़न के नाम पे या एंटरटेनमेंट के नाम पे हो, वो ऐसी चीज़ों को पसंद नहीं करता। उसको फजूल बातें करना, उसको गीबत और चुगलियाँ करना, ये बिल्कुल पसंद नहीं होता। लोगों का मजाक उड़ाना उसकी बात नहीं होती, और ऐसा शख्स फिर वाकई दूसरों के लिए भी एक खुशी का सबब बनता है, और यही नेमत जन्नत में होगी। ला तस्मऊ फीहा लागिया, वो तो उसमें कोई लफ बात सुनेंगे नहीं। जब लफ्ज़ में इंसान की ज़िंदगी से निकलता है तो माल बहुत बच जाता है। आज भी देख लीजिए, आपके खाने पीने और ज़रूरियात पे जितना खर्च होता है, उसका एक बहुत बड़ा हिस्सा अगर कंपेयर करें तो सिर्फ़ और सिर्फ एंटरटेनमेंट के नाम पे हमारे घरों में इस्तेमाल होता है। देख भी नहीं रहे होते लोग और टीवी चल रहा होता है, मैं सोचती हूँ इसमें बिजली तो जल रही है ना, ऐसे ही तो नहीं चलता, पानी से तो कुछ नहीं चलता, बेकार सिर्फ कुछ नहीं बात लोग देखते, आवाज़ कम कर देते हैं ताकि घर में एहसास ज़रूर हो कि कोई है हमारे साथ। तो जब माल बहुत बढ़ेगा ना, तो फिर उस माल की ज़कात की ज़रूरत पड़ेगी। जो काबिले गौर नुक्ता है जिसको आप हाईलाइट करेंगे वो है होमलेस ज़कात फ़ाइलों। ये नहीं कहा कि यू तू न ज़कात, कि वो ज़कात देते हैं, क्योंकि ज़कात देते हैं और वो ज़कात के तरीके पर अमल करते हैं, इसमें बहुत बड़ा फ़र्क है। अगर सिर्फ पहली बात होती तो मतलब क्या होता कि जो माल होता है उसमें से ज़कात दे देते हैं, लेकिन फ़ाइलों का लफ्ज़ वो क्या है, अपने जिस्म का तस्किया करते हैं, गोया के पहला मानी के माल को भी पाक करते हैं एक्स्ट्रा मनी को देकर अल्लाह के रास्ते में, और अपने नफ्स का भी तस्किया करते हैं। उनकी ज़कात सिर्फ माल तक नहीं रहती बल्कि उनके पूरे जिस्म पर, उनकी बातों पर, उनके लाइफस्टाइल पर इतना असर करती है कि वो दिन रात तस्किया करते हैं, اور تزکیے کا لفظ ہی یہ بات بتا دیتا ہے کہ تزکیہ بیکار چیزوں کو نکالنے کا نام ہوتا ہے. ایسے لوگ جو ہوتے ہیں ان کی زندگی کے اندر سے ہر وہ بیکار چیز نکلتی ہے. ایک تو ہوتا ہے پاکیزگی کا معنی اور دوسرا ہوتا ہے نشو و نما گروتھ کے معنوں میں اور کسی چیز کے نرش کرنے کے اور اس کے پیور ہونے کے معنی ہے. کیا پتہ چلا کہ ایک انسان اپنا تزکیہ کرتے کرتے اس حد تک اللہ سے ڈرنے والا ہو جاتا ہے کہ اس سے پہلے کہ اللہ اس کا حساب لے حاسب قبل ان تحاسب والی کیفیت پیدا ہوتی ہے اور ایسا انسان پھر کبھی برائی کی طرف دیکھ بھی نہیں سکتا اور جب تزکیہ ہوگا تو پھر شرمگاہ کی بات ضرور آئے گی. پھر ایسے لوگ ای ڈرنک بی میری یا فری سیکس یا اورل سیکس یا ایسے نام لے لے کر دنیا میں اب شیطان کے پلانس کو کامیاب نہیں کراتے. تو اسی لیے اگلی آیتوں میں ہم دیکھ رہے ہیں کہ بیویوں کی بات آ گئی کہ کوئی غلط طریقہ بیویوں کے ساتھ بھی استعمال نہیں کرتے. جہاں جائز چیز ہے وہیں بات کریں گے, اس سے زیادہ نہیں. اور یہ بھی نہیں کہہ دیا کہ بالکل ہی وہ راہب بن جاتے ہیں, سنیاسی بن جاتے ہیں اور ایسے تمام معاملات کو حلال کی حد تک بھی پورا نہیں کرتے. ہمارے یہاں یہ بھی غلط فہمی ہے کہ یہ چیزیں شاید غلط ہیں اور گناہ, حالانکہ ان کو چینلائز کرنا, صحیح طریقے سے رکھنا یہ سراسر عبادت ہے. بہرحال اس میں بہت ساری اور باتیں بھی ہیں جس کی اس وقت ضرورت نہیں ہے, لیکن ایک انسان جتنا اپنی سوچ کا تزکیہ کرے گا اتنی اس کی شرمگاہ کا بھی تزکیہ ہوگا. پھر آگے آپ دیکھیے کہ امانتوں اور عہدوں کی بات ہو رہی ہے. مومن کی پوری زندگی عہد کی زندگی ہوتی ہے, وہ بیکار زندگیاں نہیں بسر کرتا. اس کو یہ نہیں لگتا کہ میں اس دنیا میں صرف اسی طرح آ کے بیٹھ گیا ہوں کہ بس دنیا سے جاؤں گا اور مزہ کروں گا. وہ ایک کسی بھی کام پہ بھیجے ہوئے شخص کی طرح اپنی زندگی کا بہترین وقت استعمال کرتا ہے. تو ان آیتوں پہ بات کرنے کی ضرورت بار بار کیوں پڑتی ہے؟ کیونکہ بامقصد زندگی بسر کرو. ایمان امن اور امن امانت, یہ تینوں ایک ہی خاندان کے لوگ ہیں, اس لیے نہ تو اللہ کے معاملے میں خیانت ہے کہ اپنی ذمہ داریوں کو پورا نہ کریں, اور نہ لوگوں کے معاملے میں خیانت ہے کہ دھوکے بازی کر کے ہم اپنے آپ کو لے کے چلیں. پھر آگے دیکھیں ایک بڑا خوبصورت نقطہ پھر آ گیا کہ بات شروع میں بھی نماز کی تھی, فی صلاتہم, وہاں صلات واحد میں آیا تھا خاشعون, اور یہاں آگے آ رہا ہے علی صلواتہم یحافظون. یہاں آپ نوٹ کریں گے یہ فرق کہ یہ جمع کا لفظ ہے. وہاں ایک نماز کی پرسنلی کیفیت کی بات تھی, ہر بندے کی اپنی نماز, ٹھیک ہے, اور یہاں صلوات میں اجتماعی نماز, جماعت کی نماز کا تذکرہ ہے. کہ ایسے لوگ نماز کے اندر صرف اپنی ہی نماز کا خیال نہیں رکھتے بلکہ جس جگہ جا کے وہ نماز پڑھ رہے ہیں وہاں کون آتے ہیں, ان کا کیا حال ہے. یعنی نماز کی ایک بڑی خوبصورت ڈسکرپشن بتا دی کہ جماعت کی نماز اصل کوئی بڑی بات نہیں ہے, اجتماعی نماز, باہر جا کے گلی کے محلے کے لوگوں کو دیکھو وہ کیا کرتے, اور آخر میں کیا ہے, اولئک هم الوارثون, یہ وارث ہوں گے کس چیز کے, الذین یرثون الفردوس, جنت کے. فردوس کے جنت کے لیے معروف ترین لفظ ہے, دنیا کی تقریباً ساری ہی زبانوں میں اس سے ملتے جلتے لفظ پائے جاتے ہیں. انگلش میں تو ہم سب جانتے ہیں پیراڈائز. آپ دیکھیے اگر آپ لکھیے ذرا فردوس لفظ کو اور اس کے ارد گرد سارے قافیے لگا کے دیکھیں کچھ نہ کچھ ملے گا. سنسکرت میں پردیشا کہتے ہیں, پردیشا. اسی طرح قدیم کلدانی زبان میں پردیسا. اسی طرح ایرانی لوگ جو تھے وہ پیری وائزا کہتے ہیں جنت کو. عبرانی میں پردیس کہتے ہیں. اسی طرح ارمنی میں پرویز. اسی طرح سوریانی میں فردیسو. اور اسی طرح یونان میں پارادنسوس. اور لاطینی میں پیراڈائز, عربی میں فردوس. آپ دیکھیں لفظ فردوس ہے, اس کے ارد گرد سب گھومتے ہیں. پھر اس کی ڈسکرپشن ہر زبان میں جا کے آپ پڑھ کے دیکھیں نا تو کہتے ہیں کہ فردوس ایک ایسا باغ ہے جس کے ارد گرد حصار کھچاؤ. ذرا سوچئے, بہت کھلی ہو, انسان کے گھر کے بالکل قریب ہو, پھر اس میں ہر طرح کے پھل ہوں, خاص طور پہ انگور. اور بعض لینگویجز میں جب آپ اس لفظ کو دیکھیں گے نا تو اس میں آتا ہے کہ جانور بھی اس میں پھر رہے ہیں, پرندے جو پالتو پیٹس ہوتے ہیں وہ بھی وہاں موجود ہیں. اس دور میں جب کہ اتنی زبانیں ایجاد بھی نہیں ہوئی تھی, اللہ نے فردوس کا لفظ بتا دیا کہ جنت میں ہر وہ چیز ہوگی جو بندہ چاہے گا. لہم فیہا ما یدعون, ایک کتنی خوبصورت جگہ کہ جس کا انسان صرف تصور کر سکتا ہے. آپ دیکھیں دنیا میں آپ کسی خوبصورت سے خوبصورت جگہ بھی چلے جائیں وہاں بھی کوئی نہ کوئی کمی رہ جائے گی, لیکن جنت فردوس وہ جگہ جہاں کچھ بھی نہیں ہوگا جو کم ہو. اس کے بعد آپ دیکھیے کہ اللہ تعالیٰ نے ہم فیخ خالدون کہہ کر یہ بتا دیا کہ تم لوگ وہاں چند دن کے لیے نہیں ہو، پرماننٹ ریزیڈنٹ ہو۔ اللہ سے دعا کرتے ہیں کہ ہمیں ان لوگوں میں ڈال دے۔ اور یہ سوچنے کی بات ہے، آپ کہیں گے سارا وقت تو اسی پہ لگ گیا، اس لیے کہ اگلی پوری سورت اسی بات کو بیان کر رہی ہے۔ جو نبیوں کی دعوت ہوتی ہے، جو اسلام کی طرف بلانے کی دعوت دی جاتی ہے، اس میں تمہیں دنیا بھی مل رہی ہے اور آخرت بھی ملے گی۔ اور نہیں غور کرتے اس دعوت پہ تو اپنی ذات پہ دیکھ لو کہ وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ مِنْ سُلَالَةٍ مِنْ طِينٍ، ہم نے انسان کو مٹی کے سچ سے بنایا، پھر اسے ایک محفوظ جگہ ٹپکی ہوئی بوند میں تبدیل کیا۔ اس دور میں کچھ جانتا تھا؟ آج سائنس نے جو کچھ کر کے بتا کے ہمیں اندر کے حالات، باہر کے بچے کا بننا، پیٹ میں رہنا نکلنا دکھایا، اس دور میں بتائیے یہ سائنس کس نے پڑھائی؟ اللہ کی ذات جس نے ہم سب کو بنایا، پھر اس بوند کو لوتھڑے کی شکل دی، پھر لوتھڑے کو بوٹی بنا دیا، پھر بوٹی کی ہڈیاں بنائی، پھر ہڈیوں پر گوشت چڑھایا، اور آج پوری یہی چیز ثابت ہو چکی ہے۔ جس شخص نے فرسٹ ٹائم بچے کے ماں کے پیٹ میں مراحل کو ڈسکور کیا تھا، اور اس دعوے کے ساتھ کہ میں نے اس کام کو پہلی دفعہ کہا ہے، جب اس کو بتایا گیا کہ یہ باتیں تو قرآن میں ہیں جو محمد صلی اللہ علیہ وسلم کے ذریعے آیا، تو کہتے ہیں کہ وہ مسلمان ہو گیا، کہ پھر میں مانتا ہوں کہ محمد جو ہے وہ نبی ہیں صلی اللہ علیہ وسلم، کیونکہ میرا دعویٰ ہے کہ میرے سے پہلے کوئی نہیں جانتا تھا۔ اور بالکل اسی طرح بچہ پیٹ میں بنتا ہے جس کی بات ہے، ثم خلقنا النطفة علقا، اور اس کے بعد آخر میں اب دیکھیے کیا ہوا، ثم انشأناه خلقا آخر، پھر ایک دوسری ہی مخلوق بنا کر کھڑا کر دیا، یعنی جو بنایا خوب بنایا۔ فتبارك الله احسن الخالقين، بس بڑا ہی بابرکت اللہ سب کاریگروں سے اچھا کاریگر۔ اور اس کے بعد کیا ہے، اصل یہ بات ہے، ثم انکم بعد ذلک لمیتون، پھر اس کے بعد ضرور تم کو مرنا ہے۔ بس مرنا ہوتا تو بھی کافی تھا، لیکن ثم انکم یوم القیامۃ تبعثون، پھر قیامت کے روز یقیناً تم اٹھائے جاؤ گے۔ یہ ہے انسان، ایک مٹھی بھر انسان۔ اللہ تعالیٰ کیسے انسان کو یہ سب سکھاتا ہے کہ اپنی تخلیق پہ غور کرو، ذہن کو خالی رکھ کے اگر ایک دفعہ ماں کے پیٹ میں بچے کے پلنے بڑھنے اور بعد میں انسان کی صورت میں ڈھلنے میں جتنے مرحلے سوچئے، تو واقعی دل کے اندر وہ خوشیوں کی کیفیت آئے گی جو کہ نماز کے دوران ہوتی ہے۔ پھر بندہ بڑا نہیں بنتا، پھر اس کو یقین ہے کہ میرا رب وہ جو سب کچھ کرتا ہے، مجھے اس کے حکم کے مطابق زندگی بسر کرنی ہے۔ پہلے اپنی ذات میں تدبر کروایا، اور اب اس کے بعد کائنات پہ غور کروایا جا رہا ہے۔ کہا دیکھو، وَلَقَدْ خَلَقْنَا فَوْقَكُمْ سَبْعَ طَرَائِقَ، اور تمہارے اوپر ہم نے سات راستے بنائے۔ سیون ہیونز کا نظریہ آج لوگ دیتے ہیں، اللہ نے سبع طرائق میں 1400 سال سے زیادہ ہو گیا تب سے یہ بات بتا دی۔ تخلیق کے کام سے ہم کچھ نہ بلد تو نہ تھے، یعنی یہ تو نہیں ہے کہ ہم نے یہ کائنات بنا دی اور اب ہمیں اس کو چلانا نہیں آتا یا کہاں کیا ہو رہا ہے، ہمیں اس کا نہیں پتہ، سب کچھ پتہ ہے ہمیں اس کے بارے میں۔ اور آسمان سے ہم نے ٹھیک حساب کے مطابق ایک خاص مقدار میں پانی اتارا اور اس کو زمین میں ٹھہرا دیا۔ پیچھے سورۃ طٰہٰ میں بھی ہم نے پڑھا تھا، اللہ کہتے ہیں ہر چیز ہم نے اندازوں سے نازل کی ہے۔ اگر سارا پانی ایک دفعہ برس چکا ہوتا تو اس کے بوجھ سے سب مر جاتے، اور اگر سارا پانی قطرہ قطرہ کر کے دیا جاتا تو اس سے کچھ فائدہ نہ ہوتا۔ جہاں جت جگہ جتنی ضرورت ہوتی ہے اتنا ہی پانی برسایا جاتا ہے، اور فرمایا کہ اس کو زمین میں ٹھہرا دیا۔ یہ ہے بات میرے اور آپ کے قابل توجہ، اس کو ہائی لائٹ کر لیجئے۔ آسمان سے پانی نکلا اندازوں سے، نصیب ہوتا ہے۔ پھر فاسکناہ فی الارض، ہر سینہ قرآن کے پانی کو اتنا ہی لیتا ہے جتنا اس کا ضرب ہوتا ہے۔ ادھر ایک حکم بھی ملتا ہے کہ اس کسی کو اتنا ہی دو جتنا وہ لینا چاہتا ہے۔ ایک ہی دریا ہوتا ہے، کچھ لوگ سوکھے گزر جاتے ہیں، کچھ اس میں سے پورے بھیگ کے جاتے ہیں، تو قرآن کی بارش ہر دل پہ برسے گی، اندر اتنا ٹھہرے گا جتنا بندہ لینا چاہے۔ لیکن اگلی چیز سے ابھی پناہ مانگ لیتے ہیں کہ وَإِنَّ عَلَى ذَهَابٍ بِهِ لَقَادِرُونَ، ہم اسے جس طرح چاہیں غائب کر سکتے ہیں۔ اللہ نہ کرے ہمارے سینوں میں جو قرآن کا پانی گیا یہ غائب ہو جائے۔ یاد رکھیے، لکھا ہوا مٹ جاتا ہے، قرآن سینے میں پورا آیا ہو سارا نکل جائے گا۔ انسان اپنی شکل نہیں پہچانتا چند سال کے بعد کہ یہ میں وہی ہوں۔ وہ نمازوں کی حالت بدل جاتی ہے، ایک وقت تھا میری یہ نمازیں تھیں اور آج میری یہ نمازیں۔ ایک وقت ہوتا ہے کہ جب مورث ہو جاتا ہے لفظ سے، اور ایک وقت آتا ہے کہ پھر وہ منیب بن کے اسی لغف کی طرف بھاگ رہا ہوتا ہے، چلے تھے جہاں سے وہیں پلٹ آئے۔ دعا کیجئے کہ اللہ ہمارے اندر سے علم کا پانی کبھی ختم نہ کرے۔ فَانْشَأْنَا لَكُمْ بِهِ جَنَّاتٍ مِّن نَّخِيلٍ وَأَعْنَابٍ، پھر اس پانی کے ذریعے سے ہم نے تمہارے لیے کھجور اور انگور کے باغ پیدا کر دیے، اور تمہارے لیے ان باغوں میں بہت سے لذیذ پھل ہیں، ان سے تم روزی حاصل کرتے ہو۔ اور وہ درخت بھی تو ہم نے پیدا کیا جو طور سینا سے نکلتا ہے، تیل بھی لیے ہوئے اگتا ہے، اور کھانے والوں کے لیے سالن بھی ہے۔ کائنات پہ غور کر لو، کہاں ہے یہ سب کچھ؟ کوئی فیکٹری ہے مٹی کے اندر لگی ہوئی کہ جس میں آپ ایک بیج ڈال لو اور اس کے بعد آئل بھرا ایک دانہ نکال لو؟ یہ اللہ کی ذات ہے، کوئی مٹی سے دودھ نکال سکا آج تک؟ آپ دیکھیے کہ اللہ کس طرح سے ہمیں یہ سب کچھ سکھاتا ہے کہ اس کائنات پہ غور کرو گے تمہیں سب کچھ ملے گا۔ اور حقیقت یہ ہے کہ تمہارے لیے مویشیوں میں بھی ایک سبق ہے، ان کے پیٹوں میں جو کچھ ہے اس میں سے ایک چیز یعنی دودھ ہم تم کو پلاتے ہیں، اور تمہارے لیے ان میں بہت سے دوسرے فائدے بھی ہیں، ان کو تم کھاتے ہو اور ان پر اور کشتیوں پر بھی سوار کیے جاتے ہو۔ پیچھے بھی ہم پڑھ چکے سورت نحل کی آیت 66 میں کہ کیسے اللہ تعالیٰ گوبر اور خون کے بیچ میں سے دودھ نکالتا ہے، تو پھر دودھ پہ غور کیا کریں؟ ہم جتنا آرٹیفیشیل چیزیں لینے لگ گئے اتنا ہمارا اس سے رابطہ ہی ٹوٹ گیا۔ بھینس کے تھنوں سے نکلتا دودھ دیکھ کر جو اللہ سے پیار آئے گا، وہ ایک پیسچرائز ڈبے کو کھول کر دودھ لینے سے نہیں ملتا۔ غور و فکر کی ضرورت ہے۔ اس کے بعد اب آگے یہاں سے لے کے آخر تک ان لوگوں کا قصہ ہے جنہوں نے نبیوں کی دعوت کو نہیں مانا۔ شروع میں بات ہو گئی کہ کس طرح سے اللہ چاہتا ہے کہ نبی کی دعوت پہ دین بھی ملے گا، دنیا بھی ملے گی۔ نہیں مانتے تو دیکھو اجڑی ہوئی بستیوں کو کہ وہاں کیا حالات ہو گئے۔ سب سے پہلا میرا بندہ جس نے دنیا میں میرا پیغام دیا وہ نوح تھا۔ وَلَقَدْ أَرْسَلْنَا نُوحًا إِلَىٰ قَوْمِهِ فَقَالَ يَا قَوْمِ اعْبُدُوا اللَّهَ، ہم نے نوح کو اس کی قوم کی طرف بھیجا، اس نے کہا ہے میری قوم کے لوگوں اللہ کی بندگی کرو۔ دیکھ لیجئے پیغام کتنا کلیئر، کتنا صاف ہے۔ کس کی طرف بلایا؟ اللہ کی طرف۔ کیوں کرو؟ اس لیے کہ اس کے سوا تمہارا کوئی معبود نہیں۔ کیا تم ڈرتے نہیں ہو؟ یعنی ایک رب کا کھاتے، اس کا پیتے، اس کی دنیا میں جیتے، اور کیا تم اس کی باتوں کو چھوڑ کر اپنی زندگیاں جو بسر کرتے ہو، تمہیں ڈر نہیں لگتا؟ ہم بھی اپنے آپ سے پوچھیں کتنا کو ڈر لگتا ہے اللہ کا۔ کل جہاز میں تھے جب، تو نماز کا وقت ایسا، حالانکہ مجھے پتہ تھا کہ یہاں جب پہنچ کے پڑھوں گی تو یہاں دن کا چونکہ فرق تھا تو میں عشاء یہاں آ کے پڑھ سکتی تھی، لیکن میں نے کہا زندگی کا کیا پتہ۔ جب چڑھے تو اس وقت مغرب کا بالکل شروع ٹائم تھا، تو میں نے مغرب عشاء پڑھنی تھی، تو میں نے انتظار کیا پہلے اس بات کا کہ چلیے ذرا سب سٹیبل ہو لے، کیونکہ شروع میں ہر چیز سیٹ ہوتی ہے، پھر وہ کھانا پینا دیتے ہیں، سب کچھ ہوتا ہے، تو میں نے کہا ڈسٹرب کرنے کی ضرورت نہیں۔ خیر جب سب ہو گیا، لائٹیں انہوں نے بند کی، تو میں اٹھی، میں نے کہا میں دونوں نمازیں پڑھ لوں۔ تو میں گئی تو میں نے ایئر ہوسٹس سے پیچھے کہا کہ مجھے نماز پڑھنی ہے ادھر نا، تو ایک دم جیسے وہ گھبرا گئی نا، اور جب میں اپنی سیٹ سے اٹھ کے گئی تو لوگوں کی اسکرین جو چلتی ہیں سب دکھ رہی تھیں، آگے والے فلم دیکھ رہے ہیں، کوئی کوچ۔ میں حیران ہوتی ہوں، ہمارے اپنے ملکوں کے اندر بھی اب یہ دکھایا جاتا ہے فلموں اور انٹرٹینمنٹ کے نام پہ، تو خوف آتا ہے۔ سفر جس کو جہاز میں بیٹھ کر ڈر نہیں لگتا، وہ اپنے دل کو چیک کرے، یہ کوئی بہادری نہیں ہے کہ ہم بہت ٹریولنگ کرتے ہیں، نہ پاؤں زمین پہ نہ آسمان پہ۔ تو میں نے انہیں کہا کہ میں نماز پڑھنی ہے، تو کہ نہیں 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 آپ یہاں نہیں پڑھ سکتی۔ تو میں نے کہا کہ صرف تھوڑا سا وقت لگے گا، میں ادھر ہی کھڑی۔ نہیں نہیں یہ جگہ پاک نہیں ہے، آپ اپنی سیٹ پہ پڑھ لیں۔ میں نے کہا ڈونٹ وری، یہ کچھ نہیں ہوگا۔ خیر اس نے کچھ اتنا رزسٹ نہیں کیا، میں کھڑی ہو گئی۔ جب میں شروع کر دی تو لا کے اس نے خود ہی آگے چادر بھی ڈال دی نا، بالکل کونا تھا وہاں، کوئی نہیں تھا جو ایمرجنسی ایگزٹ۔ تو ساتھ ہی جہاز نا تھوڑا شیک ہو رہا تھا اس وقت، تو پیچھے مجھے آواز آ رہی ہے، وہ کہہ رہی ہے دیکھیں دیکھیں جہاز کانپ رہا ہے اور یہ نماز جہاں پڑھ رہی ہے نا، کچھ اس طرح کی اس نے بات کی۔ تو میرے دل میں ایک دم آیا کہ جو گندی چیزیں دیکھ رہے ہیں اس پہ دل کیوں نہیں ڈر رہا؟ میں تو اور خوش تھی کہ اللہ نہ کرے اگر کچھ ہونا ہے تو پھر ابھی ہو، کہ میں سجدوں میں تو ہوں، میرا سر نیچے ہے، کتنا جگہ طے ہو چکی ہوگی۔ تو میں یہ سوچ رہی تھی کہ ہم گناہ کرتے ہوئے کیوں نہیں ڈرتے؟ کوئی یہ کیوں نہیں سوچتا کہ اس وقت جہاز جو ہلکا سا شیک ہو رہا ہے، یہ کسی کے گندے کسی سین کو دیکھنے کی وجہ سے ہو رہا ہے؟ لیکن نماز کتنوں نے پڑھی ہوگی، مجھے نہیں پتا، میں نے نہیں کسی کو دیکھا۔ تو کہنے کا مقصد یہ ہے کہ جب بندہ اللہ سے نہ ڈرے تو خوف کھائے۔ اللہ کا ڈر بہت بڑی نعمت ہے، سب کچھ دے دیں اپنا، اور اللہ کا ڈر اگر ملتا ہے نا اس کے بدلے میں خرید لیں، کیونکہ اللہ کے ڈر سے ہی سارے کام ہوں گے۔ ایک چور کے ڈر سے ہم جان بچانے کے لیے اپنا سب کچھ دے دیتے ہیں نا چور کو، یہ لے لو ہماری جان چھوڑ دو، ہمیں کچھ نہ کہنا۔ تو جب چور کے ڈر سے سب کچھ دینے کو تیار ہیں कि जान बच जाए तो अल्लाह को नहीं देंगे। अगर दिल में आज भी डर नहीं है ना अल्लाह का, तो मांगिए कि अल्लाह मेरा सब कुछ मुझसे जो मांगता ले ले, लेकिन मुझे अपना डर दे दे। लेकिन कौमों का हाल, इसकी कौम के जिन सरदारों ने मानने से इनकार किया, वो कहने लगे ये शख्स कुछ नहीं मगर एक बशर तुम ही जैसा। इसकी गरज ये है कि तुम पर बर्तरी हासिल करे। देखिए फूल मिलते हैं ना दीन का काम करने वालों को तानों के, इल्ज़ामात के। कुछ नहीं है जी इनके अंदर खास बात, और देखो देखो ये तो बड़ा बनना चाहते हैं। और अगर अल्लाह को भेजना होता तो फरिश्ते भेजता, और ये बात तो हमने कभी अपने बाप दादा के वक्तों में सुनी ही नहीं कि मतलब बशर भी कभी रसूल बनकर आए। फिर भी देख लीजिए यहाँ भी लोगों को बदगुमान किया जा रहा है कि तुम्हें तुम्हारे बाप दादा के तरीकों से फेर देगा। कुछ नहीं, बस इस आदमी को ज़रा सा जुनून लाहक हो गया, ये फनेटिक हो गए। इनको काम ये एक है, हर वक्त एक ही मसला इनका, इनको बस और कुछ सूझता ही नहीं, ये हमें खुश नहीं देखना चाहते। अल्लाह अकबर। अब इन सारी बातों का जवाब क्या दे सकते थे हज़रत नूह? तुम ऐसे तुम वैसे? नहीं, बिल्कुल नहीं। قال رب انصرني بما كذبون, अल्लाह ताला कहते हैं इनकी बात के जवाब में, उन्होंने क्या कहा? कुछ नहीं, बस इस आदमी को ज़रा जुनून लाहक हो गया, कुछ मुद्दत और देख लो, शायद ठीक हो जाए, यानी इसका ये भूत उतर जाए, ये दीन का फोबिया ख़त्म हो जाए। इस पे नूह बोले कि मेरे परवरदिगार, इन लोगों ने जो मेरी तकसीब की है, इस पर अब तू मेरी ही नुसरत फरमा। देखिए अल्लाह के रास्ते में जो मुश्किल आएगी ना, वो अल्लाह ही के हुक्म से टलेगी। होता क्या कि जब हमें दीन की वजह से कुछ मुश्किल आती है, कोई बात सुननी पड़ती है, घर में रिएक्शन है, फैमिली का प्रेशर है, तो हम उनको खुश करने के शौक में कि चलो ये खुश हो जाएंगे तो ये मुश्किल हल होगी, अल्लाह को नाराज करते हैं। हालांकि तरीका नबियों की सूरत में हमारे सामने है। अल्लाह ने कैसे मदद की? फौहैना इलैही, हमने इस पर वही की कि हमारी निगरानी में और हमारी वही के मुताबिक कश्ती तैयार करो। ये है अल्लाह की मदद आने का तरीका कि अल्लाह की वही के मुताबिक काम करो, मन माने तरीकों से दीन के काम ना करो। फिर जब हमारा हुक्म आ जाए और वो तनूर उबल पड़े तो हर किस्म के जानवरों में से एक एक जोड़ा लेकर इसमें सवार हो जा, और अपने अहलो याल को भी साथ ले, सिवाय इनके जिनके बारे में फैसला पहले हो चुका। देखिए कैसे गाइडलाइन मिलती थी और नबी किस तरह फिर उस पर अमल करते थे। वला तुखातिबनी फिल्लज़ीन ज़लमू, और ज़ालिमों के बारे में मुझसे कुछ ना कहना, ये अब गरक होने वाले हैं। फिर जब तो अपने साथियों समेत कश्ती पर सवार हो जाए तो कह शुक्र है इस खुदा का जिसने हमें ज़ालिम लोगों से निजात दी। वक़ुर रब्बी अंज़िलनी मुनज़लम मुबारकं वअंता खैरुल मुनज़िलीन, और कह परवरदिगार मुझको बरकत वाली जगह उतार और तू बेहतरीन जगह देने वाला है। हाईलाइट कर लें, कभी कहीं पाँव ना जम रहे हो ना तो ये दुआ पढ़ें कि अल्लाह मेरे पाँव जमा दे, क्योंकि जब हम दीन की तरफ आते हैं ना तो फिर मुखालफतों के तूफान उड़ते हैं, अगर अल्लाह की मदद नहीं होगी तो हमारे भी पाँव उखड़ जाएंगे। सुरंदों में भी हम पढ़ेंगे, सूरत कमर में भी जाके पढ़ेंगे कि हज़रत नूह ने कैसे दुआएं की थी और अल्लाह ताला ने उनकी दुआओं को कैसे सुना। हम सबको क्या कहा गया? इन फी ज़ालिकल आयात, बेशक इस किस्से में बड़ी निशानियां हैं और आजमाइश तो हम करके ही रहेंगे। इसको हाईलाइट कर ले, इन कुन्ना लमुबतलीन, ये तो होगी, आ चुके हो दुनिया में तो अब ये दुनिया जन्नत तो नहीं है, तुम्हें अपनी मर्जी का तो नहीं जीने देंगे, अब ये कुछ तो होके ही रहेगा। दुआ करें कि अल्लाह आजमाइशों में हमारा दीन न बिके और हमारा तेरे साथ ताल्लुक कमज़ोर होने की बजाय मजबूत हो जाए। इनके बाद हमने एक दूसरे दौर की कौम उठाई, फिर इनमें खुद इन्हीं की कौम को एक रसूल भेजा जिसने इनको दावत दी कि अल्लाह की बंदगी करो, तुम्हारे लिए इसके सिवा कोई और माबूद नहीं, क्या तुम डरते नहीं हो? फिर देखिए डर की बात आ गई। इस कौम के जिन सरदारों ने मानने से इनकार किया और आखिरत की पेशी को झुटलाया, जिनको हमने दुनिया की जिंदगी में आसूदा कर रखा था, वो कहने लगे ये शख्स कुछ नहीं मगर एक बशर तुम जैसा, जो कुछ तुम खाते हो वही ये खाता है और जो कुछ तुम पीते हो वही ये पीता है। अब अगर तुमने अपने ही जैसे एक बशर की इताअत कबूल कर ली तो तुम घाटे ही में रहे। ये तुम्हें इत्तला देता है कि जब तुम मरकर मिट्टी हो जाओगे और हड्डियों का पिंजर बनकर रह जाओगे, उस वक्त तुम कब्रों से निकाले जाओगे। हई हाथ लिमा तू अदून, बईद, बिल्कुल बईद, यानी दूर दूर दूर, इट्स नॉट पॉसिबल, इट्स नॉट पॉसिबल, ये जो वादा तुमसे किया जा रहा है, देखिए आज भी लोग यही कहते हैं ना कि जहाँ मिठा ते दूसरा किन्ने डिठा, इसी को कर लो, वो जब आएगी देख लेंगे, आज तुम अच्छा कर लो, कल की बात तो कल देखेंगे। और जिंदगी कुछ नहीं मगर बस यही दुनिया की जिंदगी, इन ही अल्ला हयातुन दुनिया, कि आज भी हम अपने कॉल और अमल से ये नहीं बता रहे कि है ही दुनिया, बस इस दुनिया की, गम इसके, कोशिशें इसकी, खुशियाँ इसकी, परेशानियाँ इसकी। अल्लाह कहते हैं ये ऐसी बातें कर रहे हैं कि सिर्फ दुनिया दुनिया की है, नमूत व नहया, हम बस जीते हैं और मरते हैं, वमा नहनु बिमबूसीन, और हम हरगिज़ उठाए न जाने वाले, यानी हम हरगिज़ उठाए नहीं जाने वाले। हाँ बाकी रह गया ये अल्लाह का बंदा जिसको लोग नबी कह दें या दाई कह दें, तो इन हुआ इल्ला रजुलुन, ये शख्स महज अल्लाह के नाम पर झूठ घड़ रहा है, और हम तो कभी इसकी मानने वाले नहीं। दुआ कीजिए अल्लाह हमें इस रवैये से बचा ले। अब इतनी कड़वी तल्ख बातों के जवाब में قال رب انصرني بما كذبون, रसूल ने कहा परवरदिगार इन लोगों ने जो मेरी तकजीब की है इस पर अब तू ही मेरी मदद फरमा। जवाब में इरशाद हुआ करीब है वो वक्त जब ये अपने किए पर पछताएंगे। पछताता इंसान लेकिन उस वक्त फ़ायदा नहीं होता। आखिरकार ठीक ठीक हक के मुताबिक एक हंगामा अजीम ने इनको आ लिया, क्या था वो, अजाब जो आया कौम पे, और हमने इनको कचरा बना कर फेंक दिया, कचरे की तरह उड़ गए। फबोदल्लिल कौम ज़ालिमीन, दूर हो ज़ालिम कौम। क्या औकात रही, अल्लाह के रास्तों में ज़रा सा आप पीछे होके तो देखें, अल्लाह ताला आपको उतना ही आगे ले जाएगा। और जो आज बड़े बनते थे अल्लाह के नबियों के सामने, अल्लाह ने उनको कचरा बना कर फेंक दिया। फिर क्या हुआ, वही कहानी दोहराई जा रही है जो पीछे हुआ। फिर हमने इनके बाद दूसरी कौमें उठाईं, यानी उनको तो फेंके, अब दूसरों को लिया। कोई कौम ना अपने वक्त से पहले ख़त्म हुई ना इसके बाद ठहर सकी। फिर हमने पैदर पे अपने रसूल भेजे, जिस कौम के पास भी इनका रसूल आया इसने उसको झुटला दिया, और हम एक के बाद एक कौम को हलाक करते चले गए, हत्ता कि इनको बस अफसाना ही बना कर छोड़ दिया। फिटकार इन लोगों पर जो ईमान नहीं लाते, कहाँ के आज उनके नाम, कोई इनका नाम भी नहीं जानता। फिर इसके बाद सुमरसलना मूसा व अखाहु हारून, फिर हमने मूसा और इनके भाई हारून को अपनी निशानियों और खुली सनत के साथ फिरौन और इनके सल्तनत वालों की तरफ भेजा, मगर उन्होंने तकब्बुर किया और बहुत सरकशी की, कहने लगे क्या हम अपने ही जैसे दो आदमियों पर ईमान ले आए, और आदमी भी वो जिनकी कौम हमारी बंदी है, यानी हमारी गुलाम। बस उन्होंने दोनों को झुटला दिया और हलाक होने वालों में जा मिले, और मूसा को अपने किताब अता फरमाई ताकि लोग इससे रहनुमाई हासिल करें, और इब्ने मरियम और इसकी माँ को तो एक निशानी बनाया, और इनको एक बुलंद सतह पर रखा जो इत्मीनान की जगह थी, और चश्मे इसमें जारी थे। नबुवत का तार कहाँ से शुरू हुआ, हज़रत नूह से, और नबी सल्लम से पहले आखिरी नबी हज़रत ईसा। सब रसूलों के तस्करे के बाद अब सबको पुकारा जा रहा है, या अय्युहर रुसुल, ए पैगंबरो, खाओ पाक चीजें और अमल करो सवाले, तुम जो कुछ भी करते हो मैं इसको खूब जानता हूँ, ये तुम्हारी उम्मत एक ही उम्मत है और मैं तुम्हारा रब हूँ, बस मुझी से डरो। कितना प्यारा पैगाम है। हलाल खाने का असर इंसान के अमल पे ज़रूर पड़ता है, नेकियों की तौफीक छिनने लगती है जब इंसान की ज़िंदगी से तैयब निकल जाता है। बहुत सारे लोग जो आज दीन की मुखालफत करते दिखेंगे ना, अंदर खाते अल्लाह को बताए लेकिन कुछ ना कुछ तैयब की कमी है। माल तैयब हो घर में, पेट में हलाल लुक में हो, एक वक्त आ जाता है कि ऐसा इंसान जो है वो फिर अल्लाह के दीन की तरफ पलट आता है। इसके बाद सारे नबियों ने तो एक ही दावा दी थी, लेकिन फतकत्ता अमरहुम बैनहुम ज़ुबुरा, मगर बाद में लोगों ने अपने दीन को आपस में टुकड़े टुकड़े कर लिया। हर गिरोह के पास जो कुछ है वो इसी में मगन है। ऐसे ही हर बंदा, डेढ़ इंच की छोड़ दीजिए, पौने इंच की भी अगर मस्जिद है ना उस पर खुश है। हर बंदा अपने गिरोह के साथ खुश होता है, दीन से ज़्यादा अपना टुकड़ा पसंद है। अच्छा तो छोड़ो इन्हें, डूबे रहें अपनी गफलत में एक ख़ास वक्त तक। पिक एंड चूज करने वाले दीन के मामले में इनको छोड़ दो, ये अपने मामले में खुद ही खुश हैं, कल इनको पता चल जाएगा। और ये ऐसी खुशियों में मस्तियों में इस तरह बैठे हैं, हालांकि अयक्सबून अन्नमानो में दुहुम भी ही, क्या ये समझते हैं कि हम जो इन्हें माल और औलाद से मदद दिए जा रहे हैं तो गोया इन्हें भलाइयाँ देने में सरगर्म है? नहीं, असल मामले का इनको शौर नहीं। हकीकत में तो जो लोग अपने रब के खौफ से डरने वाले होते हैं, अपने रब की आयात पर ईमान लाते हैं। इसको हाईलाइट करें, अभी तक आप देख रहे हैं 57 आयते हैं, कितनी दफ़ा अल्लाह के डर, अल्लाह के खौफ, तकवे की बात है। असल ये बात है कि मिन खशयति रब्बिहिम मुशफिकून। इसके ऊपर हज़रत आयशा ने पूछा था, अल्लाह के नबी ये कौन लोग हैं, ये चोर हैं, ये डाके डालने वाले, ये गलत काम करने वाले हैं? तो आपने कहा कि सिद्दीक की बेटी सिद्दीका, ये वो नहीं है कि जो चोरियाँ गुनाह गलत काम करके डरें, ये तहज्जुदें पढ़ने वाले, ये नेकियां करने वाले लोग हैं। इसके बावजूद इस खौफ का शिकार है कि अल्लाह हमारी कबूल करता है कि नहीं, आज करा रहा है कल छुड़वा तो नहीं लेगा। अल्लाह हमें अपना ऐसा खौफ दे, और ये खौफ मुबारक है। अपना मुहासबा करना है, क्या मेरा दिल भी नेकियां करने के बावजूद डरता है? हम तो आज गुनाह करके भी अकड़ते हैं, वो कुछ नहीं होता जी, सब करते हैं, हमारी क्या बात है? ये कौन लोग हैं? अल्लाह इनकी खूबियाँ बयान करता है, वल्लज़ीनहुम बिआयाति रब्बिहिम युमिनून, जो अपने रब की आयतों पर ईमान लाते हैं, जो अपने रब के साथ किसी को शरीक नहीं करते, और जिनका हाल ये है कि देते हैं जो कुछ भी देते हैं और दिल इनके इस ख्याल से कांपते रहते हैं, क्या कि अन्नहुम इला रब्बिहिम राजिऊन, क्या मैं अपने रब की तरफ पलटना, यह है वो एहसास जो नेकियां कराता है। वापसी ना ना हो तो बंदे को परवाह ही नहीं, किस खौफ से बंदा काम करता है कि मुँह तो दिखाना है, क्या बताऊँगा क्या किया। हम इंसानों का सामना करने से पहले कितने कॉन्शियस हो जाते हैं, अगर किसी ने हमसे पूछ लिया तो हम क्या जवाब देंगे? अगर इसी को बड़े मुहासबे पे ले लें, अगर मेरे रब ने मुझसे पूछ लिया बता क्या करके आई है, नेमतों के साथ क्या किया, तो हम क्या जवाब देंगे? जब ये खौफ आता है ना, तो उसके बाद एक कैफियत पैदा होती है, और वो क्या, उलाइक युसारिऊन फिल खैरात वहुम लहा साबिकून, वही भलाइयों की तरफ दौड़ने वाले और सबकत करके इन्हें पा लेने वाले हैं। खुद से पूछें, हूँ भागती नेकियों की, नेकियों की तरफ भागती हूँ या नेकियों से भागती हूँ? और जो भागेगा नेकी की तरफ वही पा लेगा। पाने का शौक सबको होता है, जब इनाम मिलता है, जब कोई तारीफ होती है, सबका दिल चाहता है हमें मिल जाए इनाम, लेकिन उसके रास्ते की कुर्बानियाँ ये देने वाले थोड़े हैं। और रास्ते में अगर मुश्किलात आती हैं तो गम न करो, क्योंकि वला नुकल्लिफु नफ्सन इल्ला वुसअहा, हम किसी शख्स को इसकी कुदरत से ज़्यादा तकलीफ़ नहीं देते, यानी इसकी बर्दाश्त से ज़्यादा नहीं आजमाते। और हमारे पास एक किताब है जो हर एक का हाल ठीक ठीक बता देने वाली है, और लोगों पर जुल्म बहर हाल नहीं किया जाएगा, मगर लोग इस मामले से बेखबर हैं। कितने खबर हैं, इसको हाईलाइट करना चाहें तो कर लें, कि बल कुलूबुहुम फी गमराह, गहरे पानी को गमराह कहते हैं अरबी में, इतनी गहरी किस्म की इनकी गफलतें हैं कि निकल ही नहीं पड़ते, कोई गहरी से गहरी नींद सोया हुआ शख्स भी उठ जाएगा, लेकिन शैतान एक ऐसी बेहिसी के अंदर इंसान को डाल देता है कि जो मर्जी हो जाए, उस गफलत से निकलना नहीं चाहते। आप नोट करके देखें लोगों को, सिर्फ गफलत, कोई कहता है बस अभी नहीं, होना तो ठीक है, इस बच्चे की शादी कर लो, बस ये काम मेरा हो जाए फिर ये कर दूंगा। अल्लाह कहते हैं इतनी गफलतों में ये डुबकियां खा रहे हैं, इनको पता ही नहीं है कि इनके साथ कल होने क्या वाला है, और इनके अमाल भी उस तरीके से जिनका जिक्र ऊपर किया गया मुख्तलिफ हैं, ये अपने ये करतूत किए जाएंगे, यहाँ तक कि जब हम इनके ऐयाशों को अजाब में पकड़ लेंगे तो फिर ये डकारना शुरू कर देंगे, अब बंद करो अपनी फरियादो फुहां, हमारी तरफ से अब तुम्हें कोई मदद नहीं मिलनी। वजह क्या, यानी जब इनको पकड़ा जाएगा तो उस दिन चीखेंगे चिल्लाएंगे तो अल्लाह कह रहे खामोश, तुम्हारी बात का कोई फ़ायदा नहीं, कसूर क्या, कद कानत आयाती तुतला अलैकुम, ये था कसूर, मेरी आयतें सुनाई जाती थी तो तुम तो रसूल की आवाज़ सुनते ही उल्टे पाँव भाग निकलते थे और अपने घुमंड में इसको खातर ही में न लाते थे। हैं ऐसे लोग, खातर में नहीं लाते, ऐसे लगता है किसी को चाय की प्याली की दावत दी और वो कहते नो थैंक्स, आई डोंट नीड दिस. आज भी ऐसे लोग हैं कि जो खातर में नहीं लाते, वजह क्या थी वो भी नोट कर दीजिए. अल्लाह ने साथ ही बता दिया वजह क्या थी, सामिरन तहजुरून, अपनी चौपालों में, अपने ड्राइंग रूम में, अपने क्लब्स में, अपने वेडिंग हॉल्स में, और अपने रिजॉर्ट्स में, और अपने कैसल्स में, और अपने बड़े बड़े होटल्स में बैठकर इस पर बातें छानते, इन पर बातें छांटते और बेकार बातें करते थे. मुल्ला मौलवी और इनकी बातें, और आप नोट करेंगे, मैंने इतना ज़्यादा इस चीज़ को फील किया है कि जो बंदा दीन का काम ना करे लेकिन उस पर खामोश रहे, कहीं ना कहीं अल्लाह उसको पलटाता है. लेकिन जो दीन वालों पे मशगले, टुचकरे, बातें, तबसरे, कभी पलट के नहीं आएंगे. इतने बेकार किस्म के मशगलों में मैंने लोगों को देखा, और दुख की बात है कि हमारे अपने मुसलमान मुल्कों में कुछ लोगों के तो 24 घंटे का मकसद ही कुछ नहीं. उठे तो खा लिया, बीच में कुछ बातें छांट दी, अखबार पकड़ ली, कोई मौलवी साहब कोई काम करने लग गए उन पे बातें, किसी का जलसा जुलूस है उसके तबसरे, गाड़ी में बैठे हैं सामने ऊपर जो जा रहा है, कोई रिक्शे वाला, कोई टांगे वाला, उस पर बातें बातें बातें. अल्लाह कहते हैं बेकार बातें करते हो और तुम्हारी ज़िंदगी में मकसद जो कोई नहीं है. अफलम यदब्बरुल क़ौल, या कोई वो ऐसी बात लाया है जो कभी इनके बड़ों उनके पास ना आई थी, या ये अपने रसूल से कभी के वाकिफ ना थे कि अनजाना आदमी होने के बायस इससे बेदख्त हैं, यानी कोई तो वजह होगी ना, या ये इस बात के कायल हैं कि वो मजनून है. इसमें कोई भी बात नहीं, हम कहते हैं ना हाँ हाँ इसमें से कोई बात होगी, अल्लाह कहते हैं इनमें से कुछ नहीं है. हाईलाइट कर लीजिए, बल जाहुम बिल हक की वक्सरहुम लिल हक की कारहून. नहीं, वजह ये है, इसको हाईलाइट करें, अक्सर मुखालफतों की वजह क्या है कि बल्कि वो हक लाया है और हक ही इनमें से अक्सरियत को नागवार है. ज़िंदगी पाबंदियों वाली बनती दिखती है, बाप दादा के तरीके छुटते हैं, शादियों की रौनक कम होने लगती है, दौलत कहाँ खर्च करें, ये इनको लाइफ बोरिंग लगने लगती है. और हाँ, ये भागे आएंगे, इस कलाम में जितनी खुशी है, इस रसूल की बात में जितनी तस्वीर है, ये उल्टे पाँव आए. शर्त एक ही है, हाईलाइट कर लें, वलवेतबाल हक अहम, अगर हक इनकी ख्वाहिशों की पैरवी कर लें. बस ऐसा दीन पेश करो जिसमें सब जायज़ हो, फिर ठीक है. लेकिन अगर हक इनकी ख्वाहिशों के पीछे चलता तो ज़मीन और आसमान और इनकी सारी आबादी का निज़ाम दरहम बरहम हो जाता. इनकी मर्ज़ी से होता तो एक दिन बारिश ना होती. किसी जगह एक बड़ी खूबसूरत किसी की बात सुनी, अभी चंद दिन पहले कोई बातें कर रही थी ख़वातीन, तो कहने लगीं कि अगर अल्लाह ताला किसी को कहता कि कोई एक बात तुम खुद लिख लो नसीब की, तकदीर तुम्हारी मैं बनाता हूँ, एक फैसले का तुम्हें इख्तियार देता हूँ, तो क्या लिखती मैं या लोग क्या कहते. और आपको पता उन्होंने क्या कहा, उन्होंने कहा कि फिर माएँ ये कहती कि अपने बच्चों के नसीब मैंने खुद लिखने हैं. कोई माँ अपने बच्चे को नज़ला भी ना होने देती, कभी उसको ना होती, पहले तो वो शायद बेटे और बेटियों में फ़र्क कर देती, कोई माँ बेटी ना लेती और न जाने क्या कुछ होता, बिगड़ जाता सारा निज़ाम. ये जो चोटें पड़ती हैं, जो ठोकरें लगती हैं, जो हमारे बच्चों को नाकामियाँ मिलती हैं, ये बीमार होते हैं, आपको क्या पता इसमें कितनी खैर है, ये तो फिरौन बन जाए अगर इनको कहीं चोट ना पड़े. अल्लाह कहते हैं लफसदत इस समावात वल अर्थ, उस खालिक को पता है कि तुम्हें कहाँ चोट लगानी है और कहाँ तुम्हें प्यार करना है. अक्लमंद माओं को जैसे पता होता है कि बच्चे को कब डांटना है, कब प्यार करना है, कहाँ अब इसकी बर्दाश्त ख़त्म हो रही है तो आगे बढ़ के इसको सीने से लगाना है, तो क्या रब हमारे साथ ऐसा नहीं करेगा. बल्कि हम तो इनका अपना ही जिक्र इनके पास लाए हैं, वो अपने ही जिक्र से मुंह मोड़े जाते हैं. किसका जिक्र है इस कुरान में, इतनी मिनट जो हमने लगाए किसकी बातें सुनी. अपना जिक्र तुम्हें अच्छा नहीं लगता, पीछे सूरह हज में पढ़ चुके हैं फी ही ज़िक्रुकुम, और यहाँ अल्लाह कहता है फहुमन ज़िक्री है मोरिदून, क्या हो गया अम तसलूम खर्जन, तो क्या आप इनसे कुछ मांग रहे हैं, यानी आप इनसे कुछ इसके ऊपर पैसे लेते हैं, कुछ इनसे कोई आपको चाहिए, तो इनको बता दो क्या फ़खराज रब्बिका खैरुम वहुवा खैरुर्राज़िकीन, तेरे लिए तो तेरे रब का दिया ही बेहतर है. اور وہ بہترین رازق ہے. پھر تیری دعوت کا خلاصہ کیا؟ آخری آیت رب کی, وَإِنَّكَ لَتَدْعُوهُمْ إِلَىٰ صِرَاطٍ مُسْتَقِيمٍ, تو ان کو سیدھے راستے کی طرف بلا رہا ہے. مگر جو لوگ آخرت کو نہیں مانتے وہ راہ راست سے ہٹ کر چلنا چاہتے ہیں, کریں کیا؟ وَلَوْ رَحِمْنَاهُمْ, اگر ہم ان پر رحم کریں اور وہ تکلیف جس میں آج کل یہ مبتلا ہیں دور کر دیں تو یہ اپنی سرکشی میں بالکل ہی بہک جائیں گے. کیا پتا چلا کہ بعض تکلیفیں نعمت ہوتی ہیں. اللہ کہتے ہیں ان کو چبھن تو ہو رہی ہے لیکن ہم ان کو اس تکلیف میں لا کر توڑ رہے ہیں, ورنہ یہ تو فرعون بن جائیں, یہ تو خدا بن جائیں. اشارہ ہے اس میں اس قحط کی طرف جو اللہ کے نبی کے دور میں آیا, اور آج ہم سب کے لیے اس میں ایک دعوت ہے. اور وہ کیا کہ اللہ جب دین سے ہٹنے والوں کو, ایمان نہ لانے والوں کو اللہ تعالیٰ کسی وقت پکڑتا ہے تو وجہ کیا ہوتی ہے کہ وہ ٹھیک ہو جائیں, پلٹ آئیں. یہ آزمائشیں, بیماریاں, تکلیفیں ہمیں توڑ کے رکھ دیتی ہیں. ان کا حال کیا ہے؟ رکوع پہ پورا کریں گے ہم اس رب کو. وَلَقَدْ أَخَذْنَاهُمْ بِالْعَذَابِ, ان کا حال تو یہ ہے کہ ہم نے انہیں تکلیف میں مبتلا کیا پھر بھی یہ اپنے رب کے آگے نہ جھکے اور نہ عاجزی اختیار کرتے ہیں. البتہ جب نوبت یہاں تک پہنچ جائے گی کہ ہم ان پر سخت عذاب کا دروازہ کھول دیں تو یکا یک تم دیکھو گے کس حالت میں یہ ہر خیر سے مایوس ہیں. دعا کر لیجئے اللہ سے کہ اللہ عذاب کی بجائے کتاب سے ہی ہمیں ہدایت دے دے. جو گروہ کتاب سے ہدایت نہیں لیتا نا, پھر اللہ اس کو مختلف عذابوں, بیماریوں, پریشانیوں, تکلیفوں میں ڈال کر ہدایت دیتا ہے. دینی تو اس نے ہے, سیدھے منہ نہیں لیں گے تو پھر الٹے ہاتھوں لینی پڑے گی. اللہ تعالی ہم سب کی اصلاح فرمائے. خان ربی کا رب العزت عما یصفون, والسلام علی المرسلین, والحمد للہ رب العالمین.